الله الرحمن أعوذ بالله بسم الله الرحمن الرحيم. السلام عليكم أخواتي وأخواتي. لاسٹ سنڈے میں نے آپ سے وعدہ کیا تھا کہ نیکسٹ سنڈے دعا کے سلسلے میں ہم بات کریں گے. ہم لوگ دعا کے لیے زندہ لوگوں کے پاس بھی جاتے ہیں, پھر بزرگان دین کے مزاروں پر بھی جاتے ہیں. ہماری کوشش یہ ہوتی ہے کہ جن صاحب کے پاس ہم گئے ہیں دعا کے لیے, انہیں اپنا معاملہ بلکہ معاملات تمام تر جزیات اور تفصیلات کے ساتھ پہلے بیان کر دیں اور آخر پر ہم دعا کے لیے عرض کریں. اگر ہم لوگ کسی فقیر کے پاس گئے ہیں, صاحب نظر کے پاس گئے ہیں, تو ہمیں تو صرف اس کو ایک انڈیکیشن ہی دینی ہے کہ میں آیا کیوں, باقی وہ تمام تر تفصیلات رب تعالیٰ اسے خود دکھا دیتا ہے. اس کو ضرورت نہیں پڑتی ان تمام تفصیلات کی جو ہم اس کو فیڈ کرنے کی کوشش کرتے ہیں. تو ایک ان نیسیسری ہم اپنا وقت وہاں برباد کر رہے ہوتے ہیں. دوسری چیز یہ ہے کہ وہ صاحب نظر ہے, صاحب علم ہے, اس کو رب تعالیٰ نے اپنے علم کے ذریعے سے ایسی سمجھ عطا فرمائی ہے کہ وہ ذرا سا ایک ہنٹ اگر اس کو مل جائے تو اس سے وہ پوری بات کو خود ہی سمجھ جائے گا. اور اس مقام تک پہنچنے کے لیے وہ چونکہ زیادہ غور و فکر میں مبتلا رہا, اللہ کی یاد میں غرق رہا, تو اسے عادتاً کم بولنے کی عادت ہو جاتی ہے. تو جس آدمی کو خود کم بولنے کی عادت ہے وہ زیادہ بولنے والے کو برداشت بھی نہیں کر پاتا. فقیر ہے, منہ سے تو وہ کچھ نہیں کہے گا مجھے, لیکن اندر اس کی جھنجھلاہٹ پیدا ہوگی. ایک بات ہم اپنے بزرگوں سے سنتے تھے تو کبھی سمجھ میں نہیں آئی تھی کہ بزرگ ہمیشہ یہ کہتے تھے کہ فقیر کا دل جیتو. یہ نقطہ سمجھ میں نہیں آتا تھا کہ میں تو ایک بار دعا کروانے گیا ہوں, وہاں ملاقات کے لیے گیا ہوں, تو مجھے کیا لگے ان کے دل جیتنے سے. لیکن رفتہ رفتہ ایک قصہ یہ پتا چلا کہ یہ تو ایک باقاعدہ نظام ہے جو کام کرتا ہے کہ فقیر اگر مجھ سے پیار کرنے لگا یا میرے لیے اس کے دل میں لائکنگ ڈیولپ ہو گئی, وہ دعا کرے یا نہ کرے میرا بھلا ہو جائے گا. اس لیے کہ رب اتنا وزادار ہے, اتنا حیا والا ہے کہ وہ یہ دیکھتا ہے کہ میرے دوست کو پسند ہے یہ آدمی, اس کے کام ویسے ہی ہو جاتے ہیں. اور اگر چڑھ گیا فقیر تو وہ دعائیں کرے گا آپ کے حق میں, پورے خلوص سے کرے گا, محبت سے کرے گا, لیکن نقصان ہی ہوتا ہے, یہ دیکھنے میں آیا. تو یہ نقطہ اب سمجھ میں آیا کہ یہ بزرگ حضرات یہ کیوں کہتے تھے. हम जाते हैं किसी फकीर के पास तो हमारी कोशिश ये होती है कि हम न सिर्फ अपने सारे रुके हुए मामलात की तफसील बना के कागज पर लिख कर ले जाएं, बल्कि और अजीज रिश्तेदार पड़ोसी राह चलते लोग उनके भी मामलात ले लें। तो एक लंबी लिस्ट लेके हम फकीर के सामने जा बैठते हैं। हम ये भूल जाते हैं कि ये फकीर है, इसने दुआ करनी, इंसान है। मां से ज्यादा बच्चे को दुनिया में कोई प्यार नहीं कर सकता, ये तयशुदा बात है। रब है जो मां से ज्यादा प्यार करेगा। आप साहिब औलाद हैं, आपको खुद अपना भी तजर्बा हुआ होगा और देखा भी होगा कि अगर एक बच्चा अपनी मां से एक सवाल करता है तो मां बड़ी दिल जमाई से, पूरी तवज्जो से उसको जवाब देती है। दूसरा सवाल, तीसरे सवाल पर वो बेदिली से जवाब देने लगती है। तो जब तक पांचवें सवाल तक बच्चा पहुंचेगा वो उसे गूंगा करके टालना शुरू कर देगी, और आठवें नौवें सवाल पर एक चपत पड़ती है बच्चे को कि खामोश भी बैठते हो या नहीं बैठते। तो अगर माँ का ये हाल है तो जब हम फकीर के पास 25-26 सवाल लेके जाएंगे तो वो कंप्यूटर नहीं, उसे दुआ करनी है आपके लिए। ये सिर्फ कंप्यूटर है जिसका बटन दबाते जाएंगे स्क्रीन पर जवाब आता जाएगा। तो वो दिल जमाई से दुआ नहीं कर सकता। एक आध तो दुआ कर देगा, उसके बाद वो फिर हम अगर ये एहतियात कर लें कि कम से कम बात कर लें फकीर से, फायदे में रहेंगे। मजार पे हम जाते हैं तो मैं तो बाकायदा अपने सेक्रेटरी को साथ लेके जाता हूँ, जिसने ब्रीफ केस उठाया होता उसमें एक फाइल होती जो मैं तैयार करता हूँ, उस फाइल में सवालात लिखे होते हैं। तो आमतौर पर कोई 300-400 दुआएं लेके जाता हूँ कि मैं वहां खड़ा होके, वो मेरी बला से मेरे पीछे लोग खड़े हैं जिन्होंने फातिहा पढ़नी है, वो धक्के भी दें मैं वहां से हिलता नहीं कि मैं तो ये पूरी फाइल लेकर आया हूँ, ये बयान करके ही जाऊंगा। वो और बात है कि 300 सवाल करने के बाद एक कभी दुआ पूरी ना हो कभी, लेकिन मुझे तसल्ली हो जाती कि मैंने 300 सवाल कर लिए। दुआ पर सिलसिला क्या है, शायद इसको इस नुक्ते से मैं ज्यादा वाजे कर पाऊं। आपके पास एक शख्स आएगी जो मैं आपको सलाम करने आया हूं, मुझे बड़ी मोहब्बत है आपसे, और चलता हुआ आपसे कहे कि जी मेरे भाई का मामला है, जरा पुलिस स्टेशन पर रिंग तो कर दें कि वो छूट जाए। आप कर देंगे, ठीक है। अगले दिन फिर आगे आ जाए वो आपके पास, सलाम दुआ करे जी मैं मोहब्बत से सलाम करने आया हूँ, काम कोई नहीं, और जाता हुआ आपसे एक काम कह दे कि ये कर दीजिए। जब आठवीं दसवीं बार वो सलाम करने आएगा तो आप उसकी शक्ल देख के घबराने लगेंगे। तो आपको ये होगा कि फिर कोई काम ले आया है। इसके बरक्स एक आदमी है, वो आता है दरवाजे में से सिर्फ सर अपना अंदर करता है, जी अस्सलाम वालेकुम जनाब, बस मैं सलाम करने आया था, अस्सलाम वालेकुम, मैं जा रहा हूं, चला गया। तो वो तीसरे चौथे दिन पांचवें दिन आप उसको खुद बुलाएंगे कि भाई इधर अंदर आओ, एक मिनट आ जाओ। तो वो जब आपके पास आएगा तो आप उससे पूछेंगे कि आप मुझे रोज सलाम करने आते हैं, कोई काम है मुझसे क्या आपको? तो आपको जवाब दे कि नहीं जी कोई काम नहीं, मैं तो सिर्फ अपनी मोहब्बत से आपको सलाम करने आता हूँ, सलाम करके जा रहा हूं, सलाम करके फिर चला जाए। वो तो फिर भी आए जब, तो आप मजबूर हो जाएंगे कि अपने मुलाजमों को ये कहें भाई इस आदमी का ख्याल रखना, इसका कोई अगर काम हो तो कर देना। अब ये अस खुद आपने किया है تو فقیر جو دعا آپ کے لیے اپنے دل سے کرتا ہے, خود از خود کرتا ہے, بغیر آپ کے کہے, وہ کام کرتی ہے اور بڑی تیزی سے کام کرتی ہے. تو جب آپ کسی مزار پہ جائیں یا فقیر کے پاس جائیں تو وہاں جا کے فاتحہ پڑھیے, اللہ سے دعا کر کیجیے, اور ان صاحب مزار سے اجازت لیجیے اور چلے آئیے. آپ دیکھیں گے کہ اگر آپ ریگولر جانے والے ہیں, ریگولر سے مراد یہ نہیں ڈیلی یا ویکلی منتھلی, جب وقت ملا آپ چلے گئے اور یہ رویہ رکھا, تو آپ کے بہت سے کام از خود ہونا شروع ہو جائیں گے اپنے آپ. تو دعا کے سلسلے میں بہت اختصار سے کام لیجئے, فقیر سے گفتگو کریں بہت اختصار کے ساتھ, بلکہ میرا تجربہ یہ ہے کہ اگر دعا کے لیے کسی کو نہیں کہا تو میں زیادہ فائدے میں رہ گیا. میں ایک مزار پہ بہت پابندی سے جاتا تھا, تو صاحب مزار سے ملاقات ہو جاتی تھی, تو جب بھی ملاقات ہوئی اپنی بے وقوفی میں ہر مرتبہ ان سے کہہ دیتا رہا کہ اچھا یہ کر دیجئے. وہ پوچھتے تھے کیا چاہیے, بتا دیا, کام ہو جاتا تھا. ایک بار معلوم نہیں وہ مجھ سے یہ غلطی کیسے ہو گئی کہ میں نے عقل مندی کی بات کر لی. وہ حادثہ ہی پیش آئے گا اگر میں عقل مندی کی بات کر جاؤں کبھی. انہوں نے پوچھا کہ کیا چاہیے, تو میں نے بڑے اطمینان سے جواب دیا کہ آج آپ اپنی پسند کا تحفہ دے دیجئے. تو فرمانے لگے اچھا میں ابھی دیتا ہوں. میں انہیں اچھی طرح جانتا ہوں اور مجھے یہ معلوم ہے کہ وہ نام کے بھی سلطان ہیں اور دل کے بھی سلطان ہیں. کسی نے صحیح نام ان کو سلطان دیا تھا کہ واقعی سلطان ہیں وہ. ان کے مزار سے باہر آ گیا, انتظار کرتا رہا کہ کیا ملے گا. گاڑی میں آ کے بیٹھ گیا, کچھ بھی نہیں ملا. تو گاڑی چلا کے میں مین روڈ تک آیا, کچھ بھی نہیں ملا, حتیٰ کہ میں فیصل آباد پہنچ گیا, کچھ بھی نہیں ملا. تو ان دنوں جمعے کی چھٹی ہوتی تھی, تو جمعہ تھا اس دن. تو ایک مسجد کے پاس سے گزرتے ہوئے مجھے احساس ہوا کہ شاید یہاں جمعہ ہونے لگا ہے. میں نے گاڑی روکی, اندر گیا تو واقعی امام صاحب خطبے کے لیے کھڑے ہو رہے تھے. تو نماز پڑھ کے میں باہر نکلا, گاڑی کی طرف چل رہا تھا تو مجھے پیچھے سے سلام کرنے کی آواز آئی. پلٹ کے دیکھا تو ایک صاحب نے مجھے کہا کہ میں لاہور میں آپ کے پاس آتا رہتا ہوں. بڑی خوشی ہوئی. تو فرمانے لگے کہ یہ سامنے چائنیز ریسٹورانٹ ہے, کھانا آپ یہاں میرے ساتھ کھائیے. تو میں نے سوچا کہ یہ کہہ رہے ہیں میرے ساتھ کھائیے تو ٹھیک ہے, میں کھا لیتا ہوں, بل دے دوں گا. تو میں نے ان سے کہا کہ آئیے. کہنے لگا بھی دو تین اور حضرات بھی ہیں, وہ بھی آپ کے پاس آتے ہیں, ان کو بھی لے لیتے ہیں. وہاں جا کے ریسٹورانٹ میں ہم بیٹھ گئے. اب میرا ذہن پھنسا ہوا ہے کہ مجھے کہا تھا کہ میں دیتا ہوں ابھی, تو ابھی تک کچھ ملا نہیں, کیا ہوا. وہ مینیوز رکھے ویٹر نے سامنے, تو وہ صاحب مجھے فرمانے لگے آپ آرڈر پلیس کیجئے. تو میں میرے پاس آپ کے لیے تحفہ ہے, وہ میں آپ کو دے دوں. تو میں نے کہا نہیں, بڑی مہربانی. ان دونوں میں تحفے بھی قبول نہیں کرتا تھا, کسی کوئی چیز دے وہ میں نہیں لیتا تھا. تو میں نے کہا مجھے معلوم ہے آپ کچھ لیتے نہیں کسی سے, لیکن یہ تحفہ ایسا ہے کہ آپ میرے احسان مند ہوں گے لے کے. तो ये जुमला पहली बार जिंदगी में सुना कि तोहफा देने वाला ये कहे कि आप एहसानमंद फील करेंगे। मैंने कहा ऐसी क्या चीज है, लाइए। वो सामने उनका घर था, ले आए तो अखबार कोई चीज लिपटी हुई थी, तो मुझे ऐसा लगा ये बकरे की रान है। तो मैं दिल में सोचा कि इसमें एहसानमंदी की क्या बात है। तो जब उन्हें टेबल पर रखा तो खोला तो झाड़ू था, तो मैंने उसको जरा गौर से देखा, एकदम दिल से आवाज आई कि ये तो आप सल्लल्लाहु अलैहि वसल्लम के खास रोज़े मुबारक की जो नीचे जगह है कच्ची, ये वहां का झाड़ू है। तो मैंने उनसे कहा कि जो आप सल्लल्लाहु अलैहि वसल्लम यहाँ आराम फरमा रहे हैं वो गहराई में है, नीचे कच्ची जगह है, ये वहां का झाड़ू है। बिल्कुल सही पहचाना, ये लगा हुआ है। तो मैंने कहा जी मैं वाकई जिंदगी भर एहसानमंद रहूंगा। तो अगले दिन ऑफिस जाता हुआ मैं मुर्शिद साहब की खिदमत में हाजिर हुआ, फातिहा पढ़ रहा था, खड़ा हुआ तो उन बुजुर्ग से मुलाकात हो गई। तो बड़े मुस्कुरा के कहने लगे कि तोहफा पसंद आया तुम्हें? तो मैंने कहा हजूर कमाल की चीज दी आपने। तो वो एक गलती हुई कि मैंने अकलमंदी से काम लिया कि मैंने कह दिया कि अपनी मर्जी से दे दीजिए। तो क्या कमाल की चीज हासिल हुई, ये झाड़ू लगा हुआ है और इसका कमाल ये है कि इसके करीब खड़े हों आपका दिल खुद बोलता है कि रोज़ा मुबारक का झाड़ू है। तो अगर हम साहिब मज़ार पे छोड़ दें या फकीर पे छोड़ दें बात, तो बेहतर नतीजे निकलते हैं। तो एक लाइटर नोट पर बात कर रहा हूं, उसमें गिला नहीं है, सिर्फ मजाक के रंग में बात कर रहा हूं। मुझे 31 साल हो गए दुआ करते हुए और आजकल ऑन एवरेज में तकरीबन कोई 1600 लोगों को पर वीक मिलता हूं हर हफ्ते। बड़े बड़े अच्छे लोग दुआ कराने आए, लेकिन जिंदगी में दो दुआएं मैं कभी नहीं भूला और अजीब इत्तेफाक है वो दोनों दुआएं एक ही दिन में इस्लामाबाद में करवाने आए लोग मुझसे। तो एक साहब अंदर एंटर हुए, इस्लामाबाद में भी हार्डली 10 सेकंड 15 सेकंड मिलते हैं एक आदमी को, रश बहुत होता। तो बाहर जो ऑर्गेनाइज करने के लिए दरवाजे पे होते हैं वो अंदर एक सवाल से ज्यादा पूछने नहीं देते। तो साहब आए अंदर, उन्होंने खालस अपने इलाकाई जुबान में मुझे अस्सलाम वालेकुम, वालेकुम अस्सलाम। तो मैंने पूछा कि फरमाइए क्या होगा। मैं कहने लगे कि जी माड़े की कारोबारी बहुत नुकसान होना है, मैं सोने नहीं हाथ लाना है तो मिट्टी वो छोड़ दा। मैंने कहा अच्छा। तो मैंने कहा हजूर आप कारोबार क्या करते हैं? कारोबार तो कोई ना करना जी। तो मैंने कहा अच्छा, तो ऐसा कर लीजिए कि आप कोई कारोबार शुरू करने का इरादा कर लें तो आप तशरीफ ले आइए, फिर मैं दुआ कर दूंगा। तुसा नहीं दसो ना जी केड़ा कारोबार करा। तो मैंने कहा जनाब अगर इतना ही काबिल होता तो मैं कोई शरीफ आदमी ना होता। तो माड़े की किसना पता लग सी केड़ा कारोबार करा। तो मैंने कहा जनाब ऐसा है कि आपके आप 5-6 कारोबार सोच आइए, वो लिख लाए मुझे बता दीजिए, मैं दुआ करके आपको बता दूंगा कि कौन सा कारोबार आपको सूट कर जाएगा वो कर लीजिएगा। मैं किसा सोच समझी। तो मैंने ये वाकई सवाल, मिलियन डॉलर क्वेश्चन। तो मैंने कहा अच्छा चलिए ऐसा कर लें, आपके जानने वाले होंगे तो जिनके बारे में आपको ये ख्याल हो कि ये पढ़े लिखे और समझदार लोग हैं उनसे पूछ लीजिए, वो आपको बता देंगे। ना पर माड़ी की किसना पता लग सी कि मेरे मिलन वाले जो केड़ा अकलमंद है केड़ा बेवकूफ है। वो बाहर खड़े हुए लोग बेचैन हो रहे हैं, वो बार बार दरवाजा नॉक कर रहे हैं। तो अच्छा मेरे क्या यूं कर लें, अगर आपको ये नहीं पता आपके मिलने वालों में समझदार कौन है तो आप इंटरनेट पर चले जाइए, वहां आप सर्च में डालिए कि बिजनेसेस फॉर न्यू एंटरप्रेन्योर्स, तो एक लंबी लिस्ट निकल आएगी, उसमें जो आपको पसंद आ जाए वो आप नोट कर लीजिए। मारे को इंटरनेट कोई ना। अच्छा जनाब, तो मैंने कहा ये तो इतना बड़ा मसला नहीं है, ये पास आप पारा मार्केट है, यहाँ इंटरनेट कैफे होंगे, तो वहां चले जाइए, 10 रुपए देंगे उसको, आपको इंटरनेट इस्तेमाल कर लेने देगा। मारे की कंप्यूटर इस्तेमाल करना कोई ना आना है। मैंने कहा अब अगर इससे आगे मैं चलूंगा तो ये मुझे बाजू से पकड़ेगा कि वहां बैठ के निकाल के दो मुझे। तो मैंने उनसे जान छुड़ाई, मैंने कहा कि अच्छा ऐसा कर लीजिए, आप फिर किस वक्त तशरीफ ले आइए तो मैं खुद निकाल दूंगा आपको, जाइए। तो ये दुआ कभी नहीं मैं भूला कि ऐसी दुआ भी होती है। उसी दिन कोई 8-10 लोगों के बाद एक इंतहाई वेल ड्रेस्ड, बहुत ही डिसेंट और रिफाइंड इंसान अंदर आया, और उसके चेहरे पर था कि बहुत ही रिफाइंड है, वेल मैनर्ड है। दिल खुश हुआ उसे देख के कि इतना रिफाइंड और वेल मैनर्ड इंसान है। तो वो जब बोले तो वाकई ऐसा लग रहा था कि फूल झड़ रहे हैं मुंह से उसके। तो मैं कहने लगा शाह साहब एक तकलीफ करें, मैं जी हुक्म करें आप, मैंने CSS का एग्जाम दिया है, उसकी दुआ रिजल्ट के लिए दुआ कर दे कि मैं पास हो जाऊं। तो मैंने उनसे कहा कि अगर मैं गलती नहीं कर रहा, सही याद है मुझे, तो इसका रिजल्ट तो आमतौर पर नवंबर में आता है, तो आप एक वीक पहले तशरीफ ले आइए, मैं दुआ कर दूंगा। नहीं, वो मुझे मालूम है आप रिजल्ट से एक वीक पहले ही बुलाते हैं। तो मैंने कहा अच्छा अगर मालूम है तो फिर भी आप तशरीफ ले आए, कि मेरा ख्याल है कि शायद नवंबर तक आप जिंदा नहीं होंगे, तो मैंने सोचा अभी आपसे दुआ करा लूं। ये हम असल में कसूर नहीं हमारा, दुनिया दुनियावी कामों की गर्ज हमें वहां तक ले गई है। अक्सर आप देखिए, ये मैं तनकीद नहीं कर रहा, मैं आपको एक ऐसा रास्ता दिखाने की कोशिश कर रहा हूं जिसपे आपको फायदा हो जाए। बहुत लोग दुआ कराते हैं कि जी वो मैंने एजेंट को इतने लाख रुपए दिए हैं तो मुझे स्टूडेंट वीजा दे रहा है, तो मैं वहां जाके नौकरी करूंगा, दुआ करेंगे वीजा मिल जाए। अब वो फकीर आदमी क्या दुआ करे इसकी, एक तो रिश्वत दे रहे हैं हम, दूसरा इल्लीगल काम करने लगे हैं, और फकीर को हम ये कह रहे हैं कि रब ताला जो मना करता है रिश्वत देने से, रब ताला जो इल्लीगल काम करने से मना करता है हमें, हम उसी को ये कह रहे हैं कि या अल्लाह तो हमें इसमें कामयाब कर दे। तो फकीर क्या करेगा वहां। और फिर यह है कि जो काम मैं जो वीजा अगर ले लेता हूं झूठ बोल के, यहां अम्बेसी को झूठ बोल के धोखा दिया है मैंने, उस मुल्क में पहुंचकर वहां की गवर्नमेंट को धोखा दिया है मैंने, तो उस तरह से कमाया हुआ रिस्क रिस्क के हलाल तो नहीं हो सकता। ये बड़ी बारीक सी एक बात है कि इस तरह की दुआएं अगर हम जाके करेंगे तो उसका अंजाम क्या होगा। चलिए, बात बहुत संजीदगी की तरफ निकल गई। चंद इतवार पहले मैं यहां बात कर रहा था कि एक हदीसे मतवातर है कि कुरान 7 हरफों पर उतारा गया है, तो उस पर हमने बात की थी। उसी जिम्न में मैं अर्ज कर दूं कि जिस तरह वो 7 हर्फ हैं, हर्फ रसालत, हर्फ नबूवत, हर्फ हकीकत, हर्फ रूह, हर्फ इल्म, हर्फ कब्ज़, हर्फ बस्त, ये 7 हरूफ। आगे इनके फिर ज़ैली हरूफ हैं और हर हर्फ के 366 बनते हैं। लेकिन एक कमाल की चीज ये है कुरान पाक में, और एक नुक्ता समझ में आया कि जेर जबर पेश के बारे में इतनी एहतियात का हुक्म क्यों है। हम तो ये समझते थे कि जेर जबर पेश चेंज होने से मायने बदल जाते हैं, लेकिन पता ये चला कि वो जाहिरी वजह है उसकी, लेकिन बातनी वजह तो कुछ और है उसके पीछे। जो पेश है उसका ताल्लुक एक हर्फ से है, जबर का ताल्लुक एक हर्फ से है, जेर का ताल्लुक एक हर्फ से है। ये ताल्लुक तो अपने कायदे की बात है, लेकिन हैरत उस वक्त होती है जब ये पेश, जेर, जबर मुख्तलिफ अल्फाज में इस्तेमाल जब होते हैं तो उनका मकाम और उनके असरात बिल्कुल ही बदल जाते हैं। जैसे अल्हम्दुलिल्लाह है, अब इस पर जो पेश आती है उसका मकाम जो है, उसकी जो बराह रास्त ताल्लुक है वो हर्फ रसालत से है। इसी तरह अलिफ के ऊपर जबर, उसका ताल्लुक है। फिर इसमें जो लाम इस्तेमाल हुआ है उससे मुशाहिदा खुल जाता है। अगली इतवार इंशाअल्लाह ताला इस पे बात करेंगे। किसी ने सूरह फातिहा की तशरीह के बारे में एक बार फरमाया था, वो जाहिरी मायनों की कर दी थी। इस दफा कोशिश करेंगे कि इसके बातनी मायनों से उसकी तशरीह कर दी जाए सूरह फातिहा की। इसराइल इलाही एक ऐसा मौजू जिस पर बहुत कुछ मैसर नहीं है। आपकी गुफ्तगू इस मौजू पर सुनी जिससे बहुत से नए बाब वाह हुए, मगर कुछ तशनगी भी महसूस होती है क्योंकि गुफ्तगू का सिलसिला किसी कॉल की वजह से मुनक़ता हो गया था। असल में इसरार इलाही ऐसा मौजू नहीं है जिसको इंसान एक नशिस्त में, 100 में, 1000 में, 1,00,000 नशिस्तों में कवर कर पाए। ये तो किस्सा कुल कायनात का है, इसलिए कि इसरार इलाही मुहित हैं कुल कायनात पर। तो कई जिंदगियां अगर गुजर जाएं इंसान की और वो इसरार इलाही पर मुसलसल गुफ्तगू करता रहे तो उस पर सैर हासिल गुफ्तगू नहीं कर पाएगा, इसलिए कि वुसअत उसमें बहुत है। آپ اس کا اندازہ اس سے کر لیجئے کہ ہم نے حدیث سے بات شروع کی، وہ چلتے چلتے سات حروف پر آ گئی، سات حروف کی تشریح کرتے کرتے اس کے ذیلی حروف آ گئے، اور وہاں سے بات اب زیر زبر پیش پر چلی گئی، اور جب یہاں سے بات چلے گی تو وہ انوار الہی پر چلی جائے گی۔ تو یہ جس طرح پیاز کا ایک چھلکا آپ اتاریں تو نیچے ایک اور چھلکا آ جاتا ہے، چھلکے اتارتے جائیے۔ اسی طرح اسرار الہی پر جب ہم گفتگو کرتے ہیں تو پرت کھلتے چلے جاتے ہیں، اس پر سیر حاصل گفتگو ہو ہی نہیں سکتی کہ انسان کی طبیعت سیر ہو جائے۔ جوں جوں اس پر گفتگو ہوتی چلی جائے گی تشنگی بڑھتی جائے گی، یہی اس کا کمال ہے اور یہی اس کا چارم ہے کہ جوں جوں انسان کو اسرار الہی کا ایک معمولی سا حصے کی جھلک دکھا دے رب، تو فقیر پھر اور زیادہ شدت کے ساتھ رب کے حضور گڑگڑانے لگتا ہے کہ اس سے آگے دکھا دے رب تعالیٰ مجھے۔ تو جوں جوں رب اس کو اپنے اسرار کی جھلک دکھاتا جاتا ہے، اس کی پیاس بڑھتی جاتی ہے فقیر کی۔ یہ جو زیر زبر پیش کے بارے میں آپ سے بات کر رہا ہوں، یہ بھی اسرار ہیں قرآن کے، اور قرآن کلامی الہی ہے۔ تو اس پہ انشاءاللہ تعالی اگلی اتوار بات کریں گے، لیکن آپ کی تشنگی اور بڑھتی جائے گی کہ اس کا چارم ہی یہی ہے کہ انسان سیر نہیں ہو پاتا اس سے۔ یہ ایک اور کسی صاحب نے لکھا ہے کہ آپ نے متعدد مواقع پر سورہ اخلاص کے حوالے سے گفتگو کی ہے، آپ کے مطابق اس کے ورد سے جادو کے اثرات سے محفوظ رہا جا سکتا ہے۔ پچھلے ہفتے سات حروف والی حدیث کی وضاحت میں بھی آپ نے اس سورہ کا ذکر کیا کہ جو سورہ کی فتح کبیر حاصل کر لے گا وہ روح، لفظ روح کو جان لے گا۔ برائے مہربانی سورۃ الاخلاص کی وضاحت کر دیں، نیز اس کو وظیفے کے طور پر پڑھنے کی برکات بھی بیان کر دیں۔ یقیناً اس پر ہم اپنی باری آنے پہ بات کریں گے انشاءاللہ، اگر زندہ رہا اس وقت تک۔ تو یہ بات طے ہے کہ سورہ اخلاص کے پڑھنے سے رزق کی کمی دور ہوتی ہے، انسان کو روزمرہ کی زندگی میں جو دشواریاں پیش آتی ہیں اس میں آسانیاں حاصل ہونے لگتی ہیں انسان کو۔ اور جو شخص اس کا دور کبیر مکمل کر لے، اس کو علم بہت ہی اعلیٰ پائے کا حاصل ہوتا ہے۔ یہ تین ایسی چیزیں ہیں جن سے میں واقف ہوں۔ اب اس میں ایک نقطہ یہ آ جائے گا کہ سورہ اخلاص کو یا کسی اور سورہ کو ہم اگر اس نیت سے پڑھیں کہ ہم جادو سے محفوظ رہ جائیں یا ہمارے دنیاوی کام ہو جائیں، تو میرے خیال میں یہ زیادہ کوئی مناسب بات نہیں ہوگی۔ وہ اس لیے کہ یہ کلام الہی ہے، کلام الہی ہم تک رب کا ایک پیغام یہ پہنچاتا ہے، اور خاص طور پہ یہ سورہ تو سورہ توحید بھی کہلاتی ہے، اس کا ایک نام عرب میں سورہ توحید بھی لیا جاتا ہے۔ یہ ہمیں تعلیم دے رہی ہے کہ رب ایک ہے، یہ سوال غالباً یورپ میں کسی نے مجھ سے پوچھا تھا یا کہاں یا امریکہ میں سوال یہ پوچھا کسی نے کہ دو لفظ ہیں واحد اور آحد، دونوں کے معنی ایک ہیں، واحد آحد، تو ان کو اس طرح سے کیوں استعمال کیا گیا ہے کہ باوجود معنی ایک ہونے کے یہ دونوں اپنی اپنی جگہ علیحدہ دکھائی دیتے ہیں؟ تو میں نے ایک عرض کی تھی کہ بے شک ان کے لفظی معنی ایک ہیں، واحد اور آحد، اس کا مطلب ہے ایک، لیکن فرق یہ ہے کہ واحد جو ہے وہ گنتی کے ایک کو ظاہر کرتا ہے کہ رب ایک ہے، آحد رب کو یکتا کے معنوں میں بتاتا ہے رب کے بارے میں کہ رب اپنی ذات میں یکتا ہے، بے مثل ہے، لاسانی ہے، اس جیسا دوسرا کوئی نہیں ہے، احد ان معنوں میں آتا ہے، اور واحد ایک کے معنی میں آتا ہے کہ دو نہیں ہیں وہ ایک ہے۔ اب جب یہ سورہ ہمیں یہ تعلیم دے رہی ہے رب کے بارے میں، یہ بتا رہی ہے کہ نہ اس نے کسی کو جنم دیا نہ اسے کسی نے جنم دیا ہے، اس کی قدرت کو بیان کر رہی ہے، بیان کر رہی ہے کہ وہ آل ٹائم پاورفل ہے، کوئی چیز اس سے باہر نہیں ہے۔ تو ہم جادو سے ایسے خوف زدہ ہوں کہ اس کو بھگانے کے لیے اس سورہ پڑھنے لگے ہم کہ ہم پر کوئی جادو نہ ہو پائے، جبکہ ہمارا ایمان یہ ہے کہ کوئی شخص مجھے فائدہ نہیں دے سکتا، اس لیے کہ رب نے خود کہا قرآن میں، کوئی شخص مجھے کوئی فائدہ نہیں دے سکتا اگر میرا رب مجھے فائدہ نہ دینا چاہے، کوئی شخص مجھے نقصان نہیں پہنچا سکتا اگر رب نے چاہے۔ تو جب ایک گارنٹی میرے پاس موجود ہے قرآن پاک سے اور میں یہ سمجھتا بھی ہوں کہ یہ صرف اور صرف رب ہے جو میرا فائدہ یا نقصان کر سکتا ہے، جو مجھے زندگی دے سکتا ہے، مجھ سے زندگی چھین سکتا ہے، یہ صرف اور صرف میرا رب ہے جو مجھے عزت دے سکتا ہے، اور میرا ایمان یہ بھی ہے کہ میرا رب اتنا پاورفل ہے کہ اگر وہ کسی چیز کو دینا چاہے مجھے تو کسی میں یہ طاقت نہیں کہ اسے روک سکے، اور اگر وہ خدا نخواستہ اللہ تعالیٰ معاف فرمائے مجھے نقصان دینا چاہے تو ساری دنیا مل کے بھی مجھے نہیں اس نقصان سے بچا پائے گی۔ تو جب ہم یہ مانتے ہیں تو جادو کیا بیچتا ہے، جادو کیا قوت رکھتا ہے؟ اگر میرا رب یہ چاہے کہ مجھے جادو کوئی نقصان نہ دے سکے تو جادو کی کیا مجال ہے کہ میرا کچھ بگاڑ لے؟ ایسے موقع پر عام طور پر لوگ جواب میں مجھ ایک دلیل دیتے ہیں کہ آپ صلی اللہ علیہ وسلم پر بھی تو جادو ہو گیا تھا۔ وہ درست نہیں ہے بات، یہ یاد رکھیے، جس طرح سے آپ صلی اللہ علیہ وسلم کو بشری زندگی سے گزارا گیا کہ ہمارے لیے مثال قائم رہے کہ ہم نے اپنی دنیاوی زندگی کیسے گزارنی ہے، اسی طرح آپ صلی اللہ علیہ وسلم پر وہ جادو کا اثر کر کے دکھایا گیا کہ جادو کا وجود ہے اور جادو اثر کرتا ہے، لیکن ہم اس کا اگلا حصہ بھول جاتے ہیں کہ رب نے ہی آپ صلی اللہ علیہ وسلم کے وحی کے ذریعے سے فرمایا کہ یہ پڑھو اس کا اثر زائل ہو جائے گا، اور وہ اثر زائل ہو گیا. تو رب نے جادو کے وجود کو تو ثابت کیا، اس کے ساتھ ساتھ جادو کا توڑ بھی بتایا. غزوہ احد میں مسلمانوں کو ایک وقتی شکست کا سامنا کرنا پڑا. کیوں؟ اس لیے کہ مسلمانوں کو سبق دینا ضروری تھا کہ آپ صلی اللہ علیہ وسلم کے حکم سے سرتابی، آپ کے حکم کے خلاف جانے کی سزا کیا ہے، اس کا انجام کیا ہوتا ہے. ورنہ کوئی یہ کہہ دے کہ شکست ہوئی تھی، لیکن وہ بھی ایک سبق تھا کہ آپ صلی اللہ علیہ وسلم کی بات اگر نہیں، رسول کی بات نہیں مانو گے تو سزا یہ ہے. پھر تو اسی طرح جادو کا وجود ہے، لیکن اس کے ساتھ رب نے توڑ بتایا. تو اگر ہمارا ایمان یہ ہے کہ ہمارا رب آل ٹائم پاورفل ہے، تو جادو سے کیا ڈرنا؟ رب موجود ہے اور الحمدللہ وہ ہمیشہ زندہ و قائم رہنے والا ہے. خوف کس بات کا ہے؟ رازق رب ہے، جتنا وہ رزق ہمیں دینا چاہتا ہے اسے کوئی نہ گھٹا سکتا نہ بڑھا سکتا ہے. من جانب اللہ ہے، کسی کی یہ طاقت نہیں کہ اس کے دیتے ہوئے ہاتھ کو روک سکے، یا اگر وہ نہ دینا چاہے تو مجھے دلا دے. تو خوف کس بات کا ہے؟ تو رب کا کلام تو ہمیں یہ سبق دیتا ہے کہ دنیا کی حیثیت کچھ نہیں ہے. اس دنیا کو حقیر جانو. تو ہم اسی کلام کو دنیا کے حصول کے استعمال کے لیے استعمال کر رہے ہیں. افسوسناک پہلو ہے. سورہ اخلاص کا ورد ہم ضرور کریں، ضرور پڑھیں، لیکن اس کے پڑھنے کے پیچھے اس سورہ سے صرف محبت ہو. وہ محبت بھی اس لیے کہ یہ کلام الہی ہے، اور دوسری بات یہ ہے کہ وہ میرے رب کو ڈسکرائب کرتی ہے، میرے رب کو بیان کر رہی ہے کہ رب، میرا رب ہے کیسا. تو اگر اس محبت میں اس سورہ کو ہم پڑھتے ہیں تو اس کے انعامات بہت ہیں. اس کا سب سے بڑا انعام قرب الہی ہے. جس انسان کو قرب الہی حاصل ہوا، کل کائنات اس کی ہے. تو اگر ہم نے ورد کرنا ہے اس سورہ کا اس جذبے کے ساتھ، اس محبت میں، تو بہت اچھی بات ہے. لیکن دنیاوی حصول کے لیے، دنیاوی مال و زر کے حصول کے لیے، جادو سے بچنے کے لیے، تو پھر وہ ہمارا ایمان کیا ہوا؟ ہم اگر اپنے ایمان کو رب تعالیٰ پر مضبوط کر لیں کہ رب تعالیٰ موجود ہے اور الحمدللہ ہمیشہ موجود رہنے والا ہے، وہ ہم سے بے پناہ پیار کرتا ہے، ہماری ماں سے 70 گنا زیادہ پیار کرتا ہے، تو اگر ہماری والدہ نہیں ہمیں نقصان میں جاتے دیکھ سکتی، تو رب جو والدہ سے 70 گنا زیادہ مہربان ہے وہ کیسے دیکھے گا؟ ہاں، بچے کو نقصان ہوتا ہے اپنی اس کی کوتاہی سے، کہ جلتی آگ کو ماں کی آنکھ بچا کے اگر وہ چھو لے تو ہاتھ جلتا ہے، اس کا درد ہوتی ہے، لیکن اس پر مرہم ماں ہی رکھتی ہے. تو ہم اپنے اگر کوتاہی کی وجہ سے، رب نے کہا کہ انسان کو کوئی نقصان نہیں پہنچتا، انسان کو کوئی گھاٹا نہیں ہوتا ماں سوائے اس کے اپنے ہاتھ سے، انسان پر کوئی مصیبت نہیں آتی ماں سوائے اس کے اپنے ہاتھ سے. تو اگر اپنی حماقت سے ہم کسی مشکل میں جاتے ہیں تو جس طرح اگر بچہ ماں کی آنکھ بچا کے آگ پر ہاتھ رکھ دے جل جائے تو ماں تڑپتی ہے, مرہم رکھتی ہے ماں ہاتھ پر, اس وقت تک بچے کی نرسنگ کرتی ہے جب تک کہ اس کا وہ چھالا ٹھیک نہ ہو جائے. تو رب تعالیٰ ہمیں مشکلوں سے نکالنے والا ہے, وہ نکال لیتا ہے, صرف گڑگڑانا شرط ہے اس کے حضور, کہ اس کے حضور گڑگڑایا جائے. انشاءاللہ تعالی اگلی اتوار آپ کی خدمت میں پھر حاضر ہوں گا بشرط زندگی. اب تک کے لیے اجازت دیجیے, خدا حافظ, السلام علیکم.